नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिदेखि साताव्यापी चीन भ्रमण गर्नुहुने भएको छ। नेपाल र चीनका परराष्ट्र मन्त्रालयले हिजो प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण कार्यक्रम सार्वजनिक गरेका छन्। परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत तथा चीनिया विदेश मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण कार्यक्रम सार्वजनिक गरेका हुन्। राष्ट्रसंघीय महासभामा सहभागिताका क्रममा न्यूयर्कमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड त्यताबाट सोझै चीन जानुहुनेछ। प्रधानमन्त्रीको चीन भ्रमण द्विपक्षीय हित प्रवर्धनमा पार्ने प्रभाव, सुल्झाउनु पर्ने कतिपय विषय आदिका विषयमा आजको अन्तर्सम्वादमा हामी केन्द्रित हुनेछौं। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ पूर्व परराष्ट्र मन्त्री एवं चीनका लागि पूर्व नेपाली राजदूत महेन्द्र बहादुर पाण्डे। पाण्डेज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद।
हजुर, अब प्रधानमन्त्रीको भोलिदेखि चीन भ्रमण हुँदैछ। चीन भ्रमण अघि नेपालमा चीन भ्रमणका तयारीका विभिन्न कार्यहरू पनि भए र प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री स्तर त्यसै गरी पूर्व परराष्ट्र मन्त्री स्तर अनि कूटनीतिक वृत्तसँग पनि सुझावहरू लिनुभयो। मूल रूपमा प्रधानमन्त्रीको यो पालिको चीन भ्रमण कार्यक्रमबाट आशावादी हुनुपर्ने अथवा हामीले सुल्झाउनु पर्ने विषयहरू यो विषयहरू सुल्झिनेछ अथवा प्रधानमन्त्रीको भ्रमणपछि यो हुनेछ, त्यस्ता के सम्भावनाहरू छन्?
अब प्रधानमन्त्रीजी नेपालमै रहँदाखेरिमा विभिन्न व्यक्तिहरूसँग र विभिन्न क्षेत्रमा काम गरेर अनुभव हासिल गरेका प्रधानमन्त्री, परराष्ट्र मन्त्री, डिप्लोमेटहरूसँग छलफल गरेको कुरा यहाँले गर्नुभयो। अब छलफल चाहिँ गर्नुभयो, सबैबाट सुझाव पनि लिनुभयो। ती सुझावहरूको बारेमा चाहिँ उहाँले कति लिनुभएको छ, त्यसको आधारमा के तयार गर्नुभएको छ भन्ने कुरा चाहिँ अब उहाँको भ्रमणमा उहाँले गरेका कामहरूबाट नै पुष्टि हुने होला। अब अहिले उहाँ न्युयोर्कमा हुनुहुन्छ। उहाँले चाहिँ चीनको भ्रमण गर्दाखेरिमा एउटा कुरा चाहिँ हामीले पहिलेदेखि पनि भनेको, तर अहिले पनि चाहिँ मलाई के लागिरहेछ भने यो डिप्लोमेसीमा यसमा पनि आजको मल्टिपोलर तपाईँको विश्व भएर गइराखेको अवस्था छ, यो भित्र पनि चीन र अमेरिकाको बिचमा अन्तर्राष्ट्रिय जगतमा पनि एक किसिमको चाहिँ कम्पिटिसन बढिराखेको छ र त्यो त्यस्तो भएको र फेरि चीन चाहिँ हाम्रो भूगोल जोडिएको छिमेकी पनि भएको हुनाले अमेरिकाबाट सोझै जानुभन्दा अमेरिकाबाट काठमाडौँ ल्यान्ड गरेर त्यसपछि चाहिँ नि गएको भए राम्रो हुन्थ्यो भन्ने एउटा चाहिँ कुरा छ। अब त्यो चाहिँ नि उहाँले गर्नुभएन, सोझै अमेरिकाबाट जाने योजनामा हुनुहुन्छ। अब जहाँसम्म त्यहाँ गर्नुपर्ने कुराहरू भन्दाखेरिमा चाहिँ नेपालको परराष्ट्र नीतिमा हामी चाहिँ नन अलाइन्ड मुभमेन्टका संस्थापक सदस्य पनि हौ, त्यही हिसाबले हाम्रो परराष्ट्र नीति चाहिँ नन अलाइन नै हो भने हामी भन्छौँ। तर यसरी मान्छेले हिजो आज के भन्न थालेका छन् भने नन अलाइन मुभमेन्ट त समाप्त भइसक्यो, अब त चाहिँ एकातिर ढल्किसक्यो नेपालको परराष्ट्र नीति भनेर मैले केही चाहिँ विश्लेषकहरू, केही परराष्ट्रका बारेमा आफूलाई जानकार भन्ने मान्छेहरूको कुरा पनि सुनेको छु। उहाँहरूको भनेअनुसार चाहिँ हामीले हिजो पनि एकजनाको कुरा सुनेको थिएँ मैले, युक्रेनलाई हामीले समर्थन गरिसकेपछि हाम्रो चाहिँ नि अब के अरे नन अलाइन भन्ने चाहिँ समाप्त भयो है, हामी कुनै न कुनै रूपले अलाइन भइसक्यौँ भन्ने खालको कुरा चाहिँ नि आएको छ। तर चाहिँ यो भ्रमणमा हाम्रो परराष्ट्र नीतिकै विषयमा पनि हामी अहिले पनि कतैतिर अलाइन होइनौँ, हामी चाहिँ नन अलाइन नै हौँ, हामी चाहिँ नि दक्षिणतिर, पश्चिमतिर या उत्तरतिर भनेर हामी त्यसरी चाहिँ भन्दैनौँ। हामी हाम्रो राष्ट्रिय चासोका विषयहरूमा हामी चाहिँ दृढतापूर्वक उभिन्छौँ। हाम्रो राष्ट्रियता, हाम्रो स्वाभिमान, हाम्रो स्वतन्त्रता, हाम्रो जो के अरे टेरिटोरियल इन्टिग्रिटी भन्छौँ नि, त्यसमा हामी चाहिँ नि दृढतापूर्वक उभिन्छौँ। छिमेकीहरूसँगको सम्बन्धमा हामी विश्वासयोग्य वातावरण तयार गर्छौँ भनेर हामीले भन्छौँ भने, अब अहिले चिनमा जाँदाखेरिमा चीनसँग हाम्रा भएका पहिलेका धेरै चाहिँ समझदारीहरू छन्, धेरै चाहिँ हाम्रा एग्रिमेन्टहरू छन्, एमओयूहरू छन्। अब त्यस्ता विषयहरूमा चाहिँ नि हामीले एउटा बेलामा गएर सही गरिदिने, पछि त्यसमा काम नगर्ने भएको छौँ। त्यसले गर्दा एउटा डिप्लोमेसीमा विश्वास चाहिँ नि कमजोर हुँदै जाने हुन्छ। र यो भ्रमणमा विगतमा भएका काम कारवाहीहरूलाई राम्रोसँग विश्लेषण गरेर कंक्रीट रूपमा दुईटा तिनटा चारवटा विषयमा चाहिँ हामी अब पारस्परिक हितका विषयमा पारस्परिक विश्वासका वातावरण बन्ने विषयमा हामी कार्यक्रम बनाएर अगाडि बढौँ र एकले अर्कोलाई चाहिँ हामीले विश्वास गर्ने र सहयोग गर्न सक्ने सहयोगी वातावरण र सहयोगी विषयमा चाहिँ हामी यसरी काम गरौँ है भन्ने कुरालाई अगाडि राखेर कतैतिर पनि हामीले चाहिँ ढल्केका पनि छैनौँ ढल्किँदैनौँ भन्ने विश्वास दिलाएर उहाँले चाहिँ नि फर्किन सक्नुभयो भने सबभन्दा ठुलो उपलब्धि चाहिँ त्यही हुन्छ भन्ने मलाई लाग्छ।
अहिलेको यहाँको दृष्टिकोणमा चाहिँ अहिलेको मूल सन्दर्भमा नेपालले चीनसँगको विश्वास कायम राख्न सक्नु पर्ने अथवा त्यसलाई अरू हिसाबले पनि भन्न सकिएला कि विस्तार गर्नु विश्वास विस्तार गर्न सक्नुपर्ने मूल हाम्रो कुरा हो हामीले गर्नुपर्ने
यस्तो छ। अब एउटा सधैँभरि समीक्षा गरिराख्नुपर्ने कुरा के हो भने विगतमा स्थापित भएका हाम्रा सम्बन्धहरू कति बलिया रूपमा रहेका छन् र कतै चाहिँ त्यसमा चाहिँ अलिकति आँच आउने अथवा त्यसमा चाहिँ नि विश्वासको जग अलिकति चाहिँ कमजोर हुँदै जाने अवस्था छ कि भनेर पनि एकचोटि बडो चाहिँ गम्भीरतापूर्वक त्यसलाई हेर्नुपर्छ त्यसलाई बुझ्नुपर्छ र त्यसपछि नयाँ आयामहरू थपिँदै गएका छन्। आजको विश्वमा संसारमा कुनै पनि वस्तु यथास्थितिमा रहँदैन, वस्तुहरू परिवर्तनशील हुन्छन्, परिवेशहरू परिवर्तनशील हुन्छन्, घटनाहरू नयाँ नयाँ रूपमा घटिराखेका हुन्छन्, तिनले नयाँ नयाँ खालका कुराहरू पनि जोडिराखेका हुन्छन्। त्यसैले पुराना कुराहरूको विश्लेषण गरेर आफ्नो जुन एउटा अडान हो जुन किसिमको सम्बन्ध हो त्यसमा अरू चाहिने त्यसलाई सुदृढ बनाउने अरू बलियो बनाउने एउटा पात हो। नयाँ विषयहरूमा पनि हाम्रा दृष्टिकोणहरू अगाडि सार्ने र ती दृष्टिकोणहरू अगाडि सार्दाखेरिमा चाहिँ तत्कालीन अवस्थामा चाहिँ स्केप गर्ने खालको तत्कालीन अवस्थामा चाहिँ भन्ने खालको मात्रै नभएर त्यो चाहिँ नि भोलिका दिनमा कार्यान्वयन हुने कार्यमा आउने कार्यमा ल्याउन सक्ने र हामीले बाहिरका शक्तिहरूसँग हेर्दाखेरिमा पनि हाम्रो तटस्थता देखिने गरी र हामी कसैको पनि शत्रु छैनौँ सबैको मित्र छौँ भन्ने कुरालाई पुष्टि गर्ने गरी यस्तो कुराहरूमा चाहिँ नि छलफल गर्ने बहस गर्ने कुराकानी गर्ने र अनि बनाउनु पर्ने कामहरूमा चाहिँ नि नीतिगत रूपमा प्रष्ट हुने र कार्यक्रमिक रूपमा अगाडि बढ्ने हिसाबले अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ।
जस्तो यहाँले यसो भनिरहँदा हिजो मात्रै बेजिङमा पत्रकार सम्मेलनमा चिनिया विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ के भन्नुहुन्छ भने प्रधानमन्त्री प्रचण्ड को यो तेस्रो चीन भ्रमण हो, उहाँ परिपक्व नेता हुनुहुन्छ, द्विपक्षीय अवस्था सम्बन्ध बीचका समस्याहरू समस्या समाधानका उपायहरू सबैबारे प्रचण्ड जानकार हुनुहुन्छ र हामी अत्यन्तै पुरानो मित्रका हिसाबले नेपालसँगको सम्बन्धलाई पनि हामीले अत्यन्तै महत्व दिएका छौं। तर हामी आफै कहीँ न कहीँ वनको बाघ मनको बाघ यी यावत हाम्रा पुराना चाहिँ कथनहरूबाट प्रभावित छौं कि चिनिया राष्ट्रपतिको पछिल्लो एउटा भनाइ थियो नेपाल भ्रमणका सन्दर्भमा कि जुन योजनाहरू हामीले बनाएका छौं अथवा हामी जुन सहमतिमा पुगेका छौं ती सहमतिहरू कार्यान्वयनलाई हामीले जोड़ दिउँ, हामीले आज चीन बनाएको यी सहमतिहरू यो योजनाहरूको समयमै कार्यान्वयन गरेर हो भनेर नेपाल भ्रमणका क्रममा उहाँले भन्नुभएको थियो। त्यसबाट हामीले के बुझ्छौं भने विगतमा नेपालले धेरै सम्झौताहरू सहमतिहरू गर्यो तर कार्यान्वयनमा गम्भीरता देखाएन, त्यो त एउटा पक्ष। तर अहिले प्रधानमन्त्रीको यो तेस्रो चीन भ्रमण भइरहँदा चीनको विदेश मन्त्रालयले जुन खालको विश्वास अथवा आशा व्यक्त गर्यो के तदनुरूप हामी उत्रन सक्छौं, हाम्रा तयारीहरू त्यो हिसाबका छन्, हाम्रो अवस्था त्यति बलियो छ?
यस्तो हो, अब त्यो तपाईँले जो हिजो चिनिया साथीहरूले जुन अभिव्यक्ति दिनुभएको छ त्यसको बारेमा जे उल्लेख गर्नुभयो त्यो चाहिँ उनीहरू चाहिँ डिप्लोमेसीमा कति परिपक्व छन् भन्ने कुराको उदाहरण हो। डिप्लोमेसीमा कसैलाई पनि तपाईँको चाहिँ नकारात्मक ढङ्गले चाहिँ अभिव्यक्तिहरू दिँदैन, अभिव्यक्तिहरू सकारात्मक हुन्छन्। आशंकाहरू तपाईँको शब्दमा गर्ने अनि अनेक खालका चाहिँ नि के अरे पत्रिकाबाजी गर्ने बाहिर चाहिने सडकमा तपाईँको चाहिँ आवश्यकताभन्दा बढी चाहिने विषयवस्तुलाई उराल्ने त्यस्तो कामहरू चाहिँ डिप्लोमेसीमा फलदायी हुँदैन। त्यसैले चिनियाहरू एकदम परिपक्व छन्, उनीहरूले परिपक्व ढङ्गबाट त्यसरी भनेका छन्। अब चाहिने चिनियाले एकदम परिपक्व नेता हो, राम्रो साथी हो, हाम्रो छिमेकी हो, भयङ्कर राम्रा छन्, यसरी चाहिँ हाम्रो चाहिँ कतिपय कुराहरूमा आशंका गर्नुपर्ने अवस्थाै छैन भनेर उहाँले भनिराख्दाखेरिमा यसको पनि विश्लेषण गर्नुपर्ने हुन्छ। ती चाहिने यो उहाँहरूले भने जस्तै हामीले काम गरिराखेका छौँ कि छैनौँ, उहाँहरूले भने जस्तै हामीले चाहिँ पहिले भएका चाहिँ समझदारीहरूलाई कार्यान्वयन गर्ने ठाउँमा हामीले कति काम गरेका छौँ, गरेका छैनौँ भने किन गरेका छैनौँ, के कारणले हुन सकेन, अनि गरेका छौँ भने कति उपलब्धि भएको छ, त्यसबाट दुइटै देशलाई फाइदा कति भएको छ, त्यो हाम्रो सम्बन्धले विश्व राजनीतिमा के असर गरेका छ, अब भोलिका दिनहरूमा आउँदा घटनाहरूलाई चाहिँ हामीले निष्पक्षताको आधारमा कसरी चाहिँ नि हातेमालो गर्छौँ भन्ने कुराहरू चाहिँ नि नेपालले सोच्नुपर्छ है भन्ने कुरा चाहिँ उहाँहरूको चाहिँ भनाइले इङ्गित गर्छ। त्यसैले हाम्रो प्रधानमन्त्रीले उहाँ एकदम म्याच्योर हुनुहुन्छ, राम्रो कुरा बुझ्नु भएको छ, सबै बुझ्नु भएको छ, जति भने पनि त बुझेको कुरा चाहिँ नि गराइमा देखिनुपर्छ, त्यो गराइ चाहिँ नि भनाइमा मात्रै होइन गराइमै देखिने गरेर उहाँले चाहिँ यो विश्वास दिलाएर क्याटागोरिकल्ली यो यो कुरा चाहिँ हाम्रा समझदारी मध्येको यो यो कुरा चाहिँ अब चाहिँ कार्यान्वयन यसरी गरौँ, यसले चाहिँ नि नेपाल र यसले चाहिँ चिनलाई पनि हित गर्छ र विश्व राजनीतिमा पनि हाम्रो चाहिँ नि एउटा राम्रो चाहिँ छवि चाहिँ हामीले निर्माण गर्न सक्छौँ भन्ने कुरा देखाउनु भयो भने साँच्चै चाहिँ हाम्रो प्रधानमन्त्री चाहिँ नि एकदम म्याच्योर हुनुभएको, राम्रो हुनुभएको, कतै पनि अलाइन नभएको, नेपालकै चाहिँ हितमा चाहिँ दृढतापूर्वक उभिएको, चिनसँगको सम्बन्धलाई अझ बलियो बनाउनुको निम्ति क्रियाशील रहेको भन्ने कुरा चाहिँ यो काम भयो भने चाहिँ प्रष्ट हुन्छ।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिदेखि साताव्यापी चीन भ्रमण गर्नुहुने कार्यक्रम हिजो परराष्ट्र मन्त्रालय र चिनिया विदेश मन्त्रालयले सार्वजनिक गरेको सन्दर्भ छ। भोलि प्रधानमन्त्री न्यूयोर्कबाट सोझै चीन जानुहुनेछ। चीन भ्रमणका कार्यक्रमहरू पनि सार्वजनिक भइसकेका छन्। चीन भ्रमणमा प्रधानमन्त्रीले द्विपक्षीय हित प्रवर्धनका सन्दर्भमा गर्नुहुने संवादहरू, सुल्झाउनुपर्ने विषय आदिका विषयमा अन्तर्सम्वादमा केन्द्रित भइरहेका छौं। पूर्व परराष्ट्र मन्त्री, चीनका लागि पूर्व नेपाली राजदूत एवं एमाले नेता महेन्द्र बहादुर पाण्डे हामीसँग अन्तर्सम्वादमा हुनुहुन्छ। जस्तो अब नेपालबाट चीन चाहिँ उच्च स्तरीय भ्रमणहरू हुने सन्दर्भमा अथवा भारतमा पनि हुने सन्दर्भमा छलफलहरू हुने गरेको छ, सुझावहरू मागिने गरेको छ। यी पछिल्ला प्रधानमन्त्रीले गर्नुभएका विभिन्न सुझावहरूका क्रममा चार पाँचवटा बुदाहरूमा सुझावहरू आएका थिए। पुराना सम्झौताहरूको कार्यान्वयनमा जोड़ दिनु पर्यो, त्यसै गरी बीआरआईको सन्दर्भ छ त्यहाँ, पोखराको विमानस्थलका सन्दर्भमा चिनिया परराष्ट्र मन्त्री अथवा चिनिया परराष्ट्र मन्त्रालयको र हाम्रो अलिकति फरक धारणा बनेको सन्दर्भमा एउटा साझा भावना बनाऊ भन्ने पनि थियो, र जुन केपी ओली प्रधानमन्त्री हुँदाखेरि भएको सम्झौता छ त्यो सम्झौताको उपयोग गर्नु पर्यो भन्ने पनि छ। अब हाम्रो नक्सा चाहिँ चीनले समेटेन भनेर हामीले अस्ति आपत्ति पनि जनाएको छ परराष्ट्र मन्त्रालयले, यी यावत कुराहरू पनि छन् र कतिपय ठाउँहरूमा सीमा अलिअलि मिचिएको भनेर पनि बेला बेला कुराहरू आउने नै गरेका छन् र यहाँले अहिले सुरुदेखि नै उठाइरहनु भएको विश्वास अभिवृद्धिको सन्दर्भ छ। यी मध्ये कुन कुन विषयहरूले प्राथमिकता पाउलान् त?
यस्तो छ, चीनको विकास गर्दाखेरिमा उहाँहरूले कतिपय कुराहरूलाई चाहिँ तपाईँको प्राथमिकता तोकेर त्यसको आधारमा काम गरेर उहाँहरू अगाडि बढ्नुभयो र 1978 चीनको र हाम्रो पर क्यापिटा इन्कम लगभग बराबर थियो। आज चीनको पर क्यापिटा इन्कम चाहिँ अब हाम्रो 1200-1300 भनेर भन्छौँ हामी डलरमा, उहाँहरूको चाहिँ नि 11,000 प्लस चाहिँ नि भएर गइसक्यो। र त्यो उहाँहरूले काम गर्न जो अहिले सुरुमा पनि तपाईँले भन्नुभयो, उनीहरू के चाहन्छन् भन्दा प्राथमिकता तोक्ने, टाइममा योजना कङ्क्रिट रूपमा बनाउने, टाइममा काम सुरु गर्ने र भनेकै दिनमा तपाईँको कामलाई समाप्त गर्ने, त्यसलाई चाहिँ उपलब्धिपूर्ण ढङ्गबाट जाने। जस्तो संयुक्त राष्ट्रसङ्घले सन् 2015 यो सस्टेनेबल डेभलपमेन्ट गोलको चाहिँ घोषणा गर्यो, त्यो संसारभरिकै मुलुकहरूलाई गरेर बाई 2030 सम्बन्धमा चाहिँ अब गरिबी चाहिँ निवारण गर्ने, हङ्गरलाई इराडिकेट गर्ने, वातावरणलाई चाहिँ सन्तुलनमा राख्ने जस्ता चाहिँ 17 गोलहरू चाहिँ उनीहरूले त्यो घोषणा गरियो, त्यो सबै मुलुकलाई गरे। चीनले त्यसमध्येको 6 मात्रै छानेर आफ्नो चाहिँ स्रोत साधन र आफ्नो जनताको आवश्यकतालाई हेरेर अगाडि बढ्यो। 5 उसले चाहिँ एक्सट्रिम पोभर्टीलाई इराडिकेट गर्यो। अब हामीले त्यो 17 चाहिँ त्यहाँ भनेपछि 17 प्राथमिकता अहिलेसम्म तोकेर गएको छैनौँ। हिजो अस्ति चाहिँ नि न्युयोर्कमा प्रधानमन्त्रीले चाहिँ त्यहाँ बोल्दाखेरिमा भन्नुभयो हामी चाहिँ एकदम सस्टेनेबल डेभलपमेन्ट गोलको चाहिँ नि लक्ष्यलाई हासिल गर्न हामी क्रियाशील भइराखेका छौँ भनेर भए जति जम्मै डोका हालेर हिँडेर प्राथमिकता नतोकेपछि उपलब्धि त्यही अनुसार हुन्छ, केही हुँदैन। त्यस्तै चिनियाहरूसँग हामीले जो समझदारी गरेका छौँ अब त्यसमा पनि हामीले प्राथमिकता तोक्नुपर्छ। जस्तो बिआरआईको कुरा तपाईँले गर्नुभयो, बिआरआईको बारेमा चाहिँ नि अर्काले अध्ययन गरेर अर्काको इन्ट्रेस्ट अनुसार बनाइदिएको भाष्यलाई बोकेर हामी चाहिँ फस्छौँ कि भनेर चाहिँ थरथर कामेर यहाँ बस्ने होइन। चाहे त्यो हिजो अस्ति पास गरेका त्यो के अरे त्यो एमसिसीको कुरा होस् चाहे बिआरआई होस्, यसको बारेमा हामीले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ। पहिले अध्ययन गरेर कुन कुन कुरा चाहिँ हाम्रो हितमा र सम्बन्धित राष्ट्रको पनि हितमा हुन्छ र त्यो हित हुँदाखेरिमा अरू त्योभन्दा बाहेकका राष्ट्रहरूको अहित हुने अथवा तिनीहरूलाई त्यसको छाया नपर्ने हुन्छ त्यो समेत कुरालाई चाहिँ निश्चित गरिसकेपछि हामीले ती कामहरूलाई अगाडि बढाउनुपर्छ। जस्तो चिनसँग हामीले सिक्नै पर्ने गर्नै पर्ने कुरा के हो भन्दाखेरिमा जस्तो कृषिमा टेक्नोलोजी हामीले कसरी ल्याउँछौँ, हाम्रो गरिबी निवारण गर्ने हाम्रो चाहिँ के अरे यो खाद्यान्नमा सेल्फ रिलायन्ट हुने विषयमा चिनियाहरूसँग हामीले सिक्नुपर्ने कुरा छ। उनीहरूले के गरेका छन् जस्तो चाहिँ नि टेक्नोलोजीलाई कसरी कृषिमा प्रयोग गरे अनि मल खादमा केमिकल फर्टिलाइजरलाई रिड्युस गर्दै गरेर चाहिँ नि जमिनको माटो उर्वर रहने किसिमको मलहरूको उत्पादन कसरी गरेर प्रयोग गरे, त्यस्तै गरेर चाहिँ हाम्रो स्रोत साधनहरूको अरू गर्दाखेरिमा ऊर्जाको कुरा यो टुरिज्मको कुरा यो कसरी गरेका छ, कनेक्टिभिटीलाई चाहिँ नि अब अहिले चिनले यति धेरै युरोपभरिका मुलुकहरूसँग उसले चाहिँ नि कनेक्टिभिटी जोडेर चाहिँ गइराखेका छ भनेपछि त्यो कनेक्टिभिटीको इम्पोर्टेन्स के हो, हामी कसरी जोड्छौँ, हाम्रा ऊर्जाहरूलाई कसरी प्रयोग गर्छौँ, यी कुराहरूमा चाहिँ हाम्रो टुरिज्मलाई कसरी विकास गर्छौँ, त्यस्तै शिक्षामा स्वास्थ्यमा हामी चाहिँ कसरी चाहिँ ठिकसँग अगाडि जान सक्छौँ, उत्पादनमा औषधिको उत्पादनमा शिक्षकहरूलाई तपाईँको आवश्यकता अनुसारको रिफ्रेस र ट्रेनिङ दिएर नयाँ ढङ्गको चाहिँ टेक्नोलोजिकल एजुकेसन कसरी इम्पार्ट गर्छौँ जस्ता कुराहरूमा हाम्रो प्राथमिकता हुनुपर्छ। त्यो कुराहरूमा चाहिँ यिनीहरूसँग यस्तो बसेर टेबलमा गफ मात्रै गरेर तपाईँको चाहिँ बुदामा लेखेर होइन, हामीले चाहिँ त्यसको योजना बनाएर कार्यक्रम बनाएर अगाडि बढ्ने कुराहरूमा कङ्क्रिट कुरा गर्नुपर्छ। उहाँहरूसँग टेक्नोलोजिकल ह्यान्ड्स पनि छ, हामीसँग नभएका कुराहरू उहाँहरूसँग छ, हामीसँग कतिपय कुराहरू विकास गर्न सकिने, चिनिया बजारलाई आवश्यकता भएका कुराहरू हामीले उत्पादन गर्न सक्नेछौँ, यसका विषयमा चाहिँ नि बायोलेटरल तपाईँको चाहिँ नि यो हितमा हुने गरेर कुरा गर्नुपर्छ र प्राथमिकता तोक्नुपर्छ, त्यसरी जानुपर्छ। त्यो चाहिँ कति एक्सर्साइज गरेर उहाँले जानुभएको छ त्यो भन्न सकिएन, अहिले गरेका छैन भने पनि यो विषयमा चाहिँ नि हामी चाहिँ प्राथमिकताका आधारमा अगाडि जान सक्छौँ भनेर यो चाहिँ टाइम बाउन्ड बनाएर यो समयसम्ममा हामी योजना बनाइसक्छौँ, यो समयदेखि हामी कार्यान्वयन गर्छौँ, यसरी यसको उपलब्धि यहाँ पुगेपछि चाहिँ हामीले प्राप्त गर्छौँ र यसबाट चाहिँ दुवै मुलुक र हाम्रो चाहिँ नि काम कारबाहीले अरू मुलुकहरूलाई पनि चाहिँ सकारात्मक चाहिँ सन्देश दिन सक्ने गरी हामी अगाडि बढ्न सक्छौँ भनेर भन्न सकियो भने त्यही नै सबभन्दा ठुलो उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
पाण्डेज्यू, अब यो यहाँ चाहिँ परराष्ट्र मन्त्री पनि हुनुभयो, चीनमा राजदूत पनि रहनुभयो, लामो समयदेखि राजनीतिमा पनि हुनुहुन्छ, जसरी यी कुराहरू आउँछन् नि प्राथमिकीकरणको सन्दर्भ या चाहिँ दक्षताको सन्दर्भ या पेपरमा चाहिँ वर्कमा काम गर्नुपर्ने यी यावत कुराहरूमा के हामी कहाँनिर हाम्रो कमजोरी छ कि हामी त्यो हिसाबको हामीसँग दक्षता छैन अथवा हामी अनुमान अब यहाँले अघि बिआरआईको कुरा गर्नुभयो ल कतिपय मुलुकहरू अब डुबे होइन अब तर उनीहरू डुबे भन्दैमा हामी डुब्नु डुब्छौँ भन्ने छैन जुन यहाँले त्यो भन्नुभयो। अब व्यापार व्यवसायमा पनि सबै मान्छे सफल हुँदैनन्, कुनै पनि क्षेत्रमा सबै मान्छे सफल हुँदैनन्, तर त्यो अनुमान गर्न सक्ने हाम्रो के क्षमता छैन अथवा के कारणले हरेक पटक यस्तै खालका टिप्पणीहरू हुने गरेका छन्, जस्तो कुनै पनि उच्च स्तरीय भ्रमण भयो यदि हामी संवाद गऱ्यौँ के छ कसो छ हाम्रो तयारी पुगेन अथवा पुगेको छैन भने भोलि गर्नु पर्यो, यी यावत कुराहरू किन आइरहन्छन्,
किन आउँछ भने हामी तपाईँले अघि भन्नुभयो नि यो किन आउँछन् भन्दाखेरिमा हामी गफै मात्रै गर्छौँ, हामी के गर्छौँ भन्दा कसैलाई हामी जस्तो एउटा चाहिँ नि अल्प विकसितै भनेर भन्दा हुने अवस्थामा भएको मुलुकले ठुला राष्ट्रहरूसँग कहिलेकाहीँ खेल्न खोजे जस्तो गर्छौँ क्या हामी। जस्तो चाहिँ नि हामीलाई चाहिँ नाकाबन्दी भयो, नाकाबन्दी भएको बेलामा हाम्रो चाहिँ नि उत्तरतिर गयौँ हामीले केही पेट्रोल पनि ल्यायौँ, हामीले चाहिँ कनेक्टिभिटीका कुरा गऱ्यौँ, चाइनिजहरूले हामीलाई तपाईँको सुखा बन्दरगाह पनि दिने, समुद्री तटको चाहिँ नि हार्बर पनि दिने, त्यो विषयमा चाहिँ नि हामीले एक खालको समझदारीमा हस्ताक्षर पनि गऱ्यौँ, पछि त्यसमा अगाडि बढेनौँ। शिक्षाको बारेमै भन्नुहोस् न, एउटा तपाईँलाई म भन्छु, मदन भण्डारी युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चिनको राष्ट्रपतिले भनेको आज हामीले अमेरिकाको राष्ट्रपतिले भनेको कुरालाई चाहिँ ठिक नै हो भन्छौँ, चिनको राष्ट्रपतिले भनेलाई हामी त्यति गर्दैनौँ। आज चिन र अमेरिका नै दुईटा यस्तो शक्ति हो जसले संसारलाई कता लैजाने भन्ने कुराको निर्णय उहाँहरूले गर्न सक्नुहुन्छ। त्यसैले चिनिया राष्ट्रपतिसँग हामीले जे समझदारी बनायौँ त्यो कुरोलाई चाहिँ हामीले गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा जानुपर्थ्यो कि पर्दैन थियो? त्यो पर्दैन। अहिलेसम्म पनि हामी एउटा युनिभर्सिटी बनाउने कुरा उहाँहरूले बनाइदिन्छु भनेको कुरामा पनि हामीले नजरअन्दाज गरेर बसेका छौँ। त्यो त्यसले त तपाईँको यो डेट ट्र्यापमा लैजाँदै नै थियो। अनि चाहिँ बिआरआईको बारेमा चाहिँ तपाईँले भने जस्तै कुनै मुलुकको कुनै प्रोग्राममा असफल पनि भयो होला, त्योसँग के कारणले भयो भनेर हामीले त अध्ययन अनुसन्धान गरेर हामी चाहिँ त्यस्तोमा नफस्ने गरेर हाम्रो अध्ययनले हाम्रो अनुसन्धानले जे कुरा भन्छ त्यसको आधारमा योजना बनाउनु पर्यो। हाम्रो अहिलेसम्म अध्ययन अनुसन्धानमा योजनै बन्दैनन्, हाम्रै प्लानिङ कमिसन तपाईँको चाहिँ अनुसन्धानमा आधारित छैन। हेर्नुहोस्, त्यो त प्रधानमन्त्री फेरिएपछि प्लानिङ कमिसन फेरिन्छ अनि प्रधानमन्त्रीलाई सल्लाह दिने सल्लाहकार बढीको रूपमा रहन्छ, अनि हाम्रा योजनाहरू किन असफल भए भन्दा अनि त्यो ढङ्गले चाहिँ हामी गरिरहेछौँ। अनि मन्त्री भइसकेपछि जम्मै कुरा सकारात्मक देखेर भइरहेछ, एकदम राम्रो भएको छ भनिदिने, अनि मन्त्री सिद्धिया भोलिपल्ट केही पनि भएको छैन भनेर विरोध गर्ने जुन कल्चर स्थापित गरेका छौँ, यो कल्चरको हामीले चाहिने सट्टामा एउटा विश्वासयोग्य वातावरण सृजना गर्ने, अध्ययन अनुसन्धानमा आधारित भएको योजना बनाउने, हाम्रो प्राथमिकता त्यही आधारमा तोकेर कार्यक्रमहरू बनाउने, त्यो कार्यक्रममा कुन मुलुकसँग के कुरा छ, त्यसको टेक्नोलोजी कहाँ छ, त्यसबाट हुन सक्ने सहयोग के हुन्छ, त्यो मुलुकलाई हामीले दिन सक्ने योगदान के हुन्छ भन्ने कुरा चाहिँ अध्ययनमा आधारित भएर हामीले विश्लेषण गरेर अनि हामी योजना बनायौँ भने त्यो सफल हुन्छ। त्यो पनि टाइममा हुन्छ, जस्तो तपाईँले अघि भन्नुभयो नि
त्यही त हजुर, त्यही त यो यस्ता कुराहरू जुन
अब भनेको उहाँ मैसँग कुरा हुँदाखेरिमा भएको छ, उहाँहरूले चाहिँ जुन मितिमा काम सुरु गर्ने भने त्यो मितिमा गर्ने, कहिले सिद्ध्याउने भने त्यही बेला सिद्ध्याउने, हामी त्यो गर्छौँ तिमीहरू गर्दैनौ भनेर मलाई मेलम्चीको उहाँहरूले उदाहरण दिनुभएको थियो। मेलम्ची 5 वर्ष भन्नुभयो, तपाईँहरूले 25 वर्ष सिद्ध्याउनु हुँदैन, त्यसो भएपछि त तपाईँले लोन लिनुभयो भने 5 वर्ष सिद्ध्याएर लोन तिर्नुपर्ने ठाउँमा 25 वर्षसम्म तपाईँको लगानी नै बढाएर जानुपर्ने हुन्छ। यस्तो योजनाले राष्ट्र विकास हुँदैन। हामीले यो सब कुरालाई चाहिँ अध्ययन गरेर मनन गरेर हामी आफ्नो ढङ्गले लागेका हुनाले विकास गरेका भनेर उहाँहरूको भनाइ थियो क्या,
त्यसैले
हामीले त्यही ढङ्गले जानुपर्छ भन्ने मेरो कुरा हो।
त्यही त त्यही त म त्यही कुरामा केन्द्रित थिएँ, करिब करिब अन्त्य अन्त्यमा पनि छौँ हामी। अब यो विश्वासयोग्य वातावरण बनाउने भन्ने जुन सन्दर्भ छ नि, सत्तामा हुँदा या आफ्नो हातमा डाडुपनियो हुँदा त्यो चाहिँ योग्यता निर्धारण नगरिदिने, यो गर्नुपर्ने कामहरू नगर्ने, कार्यकर्तालाई चाहिँ भर्ती गर्ने, यी यावत चाहिँ आरोपहरू यहाँकै पार्टीका नेताहरू एकअर्कालाई भनौँ न, काँग्रेसले एमालेलाई, एमाले माओवादीलाई, अथवा एलएलएलाई लगाइ नै रहेको छ, यो कसले चाहिँ गरिदिन्छ त? विश्वासयोग्य वातावरणको कुरा, यहाँले भने जस्तो अनुसन्धानमा दक्षताको कुरा, विज्ञताका कुरा, यो कसले गरिदिन्छ? कहिले हुन्छ या हुँदैन? यहाँ निराश भइसक्नु भएको छ कि अझै पनि आशा छ कि?
अब यो एउटा कुरा म तपाईँलाई बताइदिइहाल्छु, हामीले चाहिने हाम्रो राष्ट्रिय योजना आयोगलाई संवैधानिक बनाउनुपर्छ, कानुनले त्यसलाई चलाउनुपर्छ, यो चाहिँ एडभाइजरी बडीबाट यसलाई मुक्त गर्नुपर्छ, यसमा राजनीतिक समझदारी चाहिन्छ। यसको निमित्त चाहिँ तपाईँको योजनाकारहरूलाई नै हामीले चाहिने योजना आयोगमा लैजानुपर्छ र त्यसका विभिन्न निकायहरू मध्येमा अध्ययन अनुसन्धान गर्ने एउटा चाहिँ विभाग अथवा एउटा निकाय त्यसभित्र हुनुपर्छ र विभिन्न क्षेत्रलाई अध्ययन अनुसन्धान गर्नुको निमित्त राज्यले लगानी गर्नुपर्छ। हामीले चाहिँ विदेशीले चाहिँ एनजिओ आइएनजिओको आधारमा दिएर यहाँ नीति चाहिँ एनालिसिस गर्ने भनेर बनाएको एनजिओ आइएनजिओहरूको तपाईँको फाइन्डिङमा हामीले चाहिँ भर गरेर बस्नुपर्ने हुँदैन। हामीले आफ्नो मुलुकको हितमा त्यसरी जानुपर्ने, त्यसो भने त समझदारी पहिले राजनीतिक नेतृत्वमा हुनु पर्यो, अनि संविधानमा आवश्यक छ भने संशोधन गर्ने, होइन भने कानुन बनाउने, अनि योजनालाई नै त्यहाँबाट लैजानुपर्छ र अध्ययन अनुसन्धानमा आधारित बनाएर जानुपर्छ। अनि त्यसले चाहिँ विभिन्न देशसँगको सम्बन्धको बारेमा हामीले ग्रान्ट लिनुभन्दा अगाडि, लोन लिनुभन्दा अगाडि त्यसको इम्प्याक्ट के हुन्छ भन्ने कुरा चाहिँ अध्ययनले तपाईँको देखाएको निष्कर्षको आधारमा अनि हामीले त्यसलाई लिने कि नलिने, हामी त चाहिँ लिने बेलामा जे भए पनि आँखा तिमीले सही गर्ने, लिइसकेपछि अनि कसैले चाहिँ अब इन्ट्रेस्टेड ग्रुपहरू त संसारमा अनेक छन् नि, हरेक मुलुकको आफ्नो इन्ट्रेस्ट हुन्छ, त्यो अनुसार गरेका भाषीहरूको पछाडि लाग्ने अनि त्यसैलाई आधार बनाएर हामीले विचार बनाउनु हुँदैन। त्यसो भएको हुनाले आफ्नो मुलुकको भौतिक अवस्था के हो, चेतनाको स्तर के हो, हाम्रो आवश्यकता के हो, आजको दुनियाँमा नगरी नहुने कुरा के हो, यसको बारेमा चाहिँ नि समझदारी राजनैतिक रूपले पनि गर्नुपर्छ, विद्वान बुद्धिजीवीहरूले पनि यो पाटोमा चाहिँ नि अलिकति राजनीतिक क्षेत्रलाई यो गर्ने भनेर भन्नुपर्छ। तर चाहिँ अब राजनीति गर्ने मान्छेहरूको पछि लाएर विद्वान भन्ने मान्छे पनि अवसर मात्रै खोज्ने, अनि चाहिँ नि राजनीति गर्ने मान्छेहरूले जे देखिया छ त्यसैमा चाहिँ नि हिँड्ने त्यो चाहिँ कुरोलाई रोक्नुपर्छ, मुलुकको हितमा गर्ने हो भने त्यही ढङ्गले जानुपर्छ। अहिले प्रधानमन्त्री विदेशमा हुनुहुन्छ, मैले उहाँको चाहिँ नकारात्मक कुरा त्यस कारण मैले गरिनँ, र नेपालमा कुरा गर्नुहुन्छ भने अहिले चाहिँ नि उहाँ जस्तो मान्छेको नेतृत्वमा स्थिरता भन्ने कुरा नै आउँदैन, अनि त्यो अस्थिर चाहिँ नेतृत्वले के स्थिरताको कुरा गर्छ भनेर मान्छेले कुरा गर्छन् क्या, अब त्यो मान्छेले त्यस्तो कुरा गर्ने बारलाई पनि दिनु हुँदैन भन्ने हो मेरो भनाइ।
यहाँलाई महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो पूर्व परराष्ट्र मन्त्री, चीनका लागि पूर्व नेपाली राजदूत एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका एकजना नेता महेन्द्र बहादुर पाण्डे। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड भोलिदेखि चीन भ्रमणमा जानुहुनेछ। साताव्यापी चीन भ्रमण कार्यक्रमबारे नेपाल र चीनका परराष्ट्र मन्त्रालयले हिजो भ्रमण कार्यक्रम सार्वजनिक गरिसकेका छन्। यिनै विषयमा केन्द्रित थियौं। अन्तर्सम्वादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र शंकर भण्डारी सहित सन्तोष रेग्मी विदा हुन्छु। अवस्था नमस्कार।